أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين والحمد لله رب العالمين والصلاة والسلام على محمد وآله الطاهرين اللهم صل على محمد وآل محمد أما بعد دوستو السلام علیکم ایک بار پھر ہم آپ کی خدمت میں اپنے پروگرام کو لے کر حاضر ہوئے ہیں پچھلے پروگرام میں ہم نے سب سے پہلے بے شرط کے بارے میں گفتگو کی تھی اور اس کے بعد احکام کی ایک اصطلاح یعنی شفعے کے بارے میں بیان کیا تھا اور اس کی شرائط کو آپ کے سامنے بیان کیا تھا اب یہاں پر ہم جو ہے وہ شفعے کے چند احکام کو آپ کے سامنے بیان کرنا چاہتے ہیں اور اس کے بعد چند ایک مثالیں دیں گے اور اس کے بعد پھر اجارے یعنی کرائے کے سلسلے میں گفتگو ہوگی سب سے پہلا حکم یہ ہے جیسا کہ ہم نے شرائط میں بھی اشارہ کیا تھا کہ ایک شرط یہ ہے کہ شفعے کا حق جو ہے وہ صرف بیچنے کی صورت میں ہے تو یہاں پر مسئلہ یہ ہے کہ اگر دو میں سے کوئی ایک شریک اپنے حصے کو کسی کو بخش دیتا ہے یا کسی کے ساتھ اس کو صلح کر لیتا ہے یا اپنی بیوی کے مہر قرار دے دیتا ہے تو ایسی صورت میں دوسرے شریک کو حق حاصل نہیں ہے کہ وہ اس کی بیوی کو اس کے حصے کی قیمت ادا کر کے اس ملکیت کو اپنے قبضے میں لے لے اس کے حصے کو اپنے قبضے میں لے لے یا اس نے جس کو ہدیہ دیا ہے تحفے میں دیا ہے اس کو اس کی قیمت ادا کر کے اپنے حصے میں اپنی ملکیت میں اس کے حصے کو لے لے یہاں پر دوسرے شریک کو ادھیکار نہیں ہے دوسرا مسئلہ یہ بھی شرائط سے مربوط ہے جیسا کہ ہم نے شرائط میں بھی اشارہ کیا تھا اور وہ یہ کہ شریک جو ہیں وہ صرف دو شخص ہونے چاہیے اگر دو سے زیادہ حصے دار ہیں اور ان میں سے کوئی ایک اپنے حصے کو بیچ دیتا ہے تو دوسرے جو شریک ہیں ان کو ادھیکار نہیں ہے حق حاصل نہیں ہے کہ وہ گراہک کو قیمت دے کر اور اس کے حصے کو اپنے ملکیت میں لے لیں تیسرا یہ ہے کہ جیسا کہ ہم نے شرائط میں بھی بیان کیا تھا کہ دونوں کا حصہ ایک ہی ملکیت میں ہونا چاہیے یہ نہیں کہ دونوں کے پلاٹ برابر میں ہیں دونوں کی زمین برابر میں ہے دونوں کے مکان برابر میں ہیں تو ان میں سے ایک بیچتا ہے تو دوسرا پڑوسی آ کر کہتا ہے کہ چونکہ یہ میرے برابر میں ہے لہذا میں یہاں کسی کو نہیں آنے دوں گا اور وہ گراہک کو زبردستی اس کی قیمت دے دیتا ہے اور اس کو اپنے قبضے میں لے لیتا ہے یہ حق حاصل نہیں ہے پڑوسی کو بلکہ یہ صرف اور صرف اس صورت میں ہے جبکہ دونوں ایک ہی ملکیت میں ایک دوسرے کے شریک ہوں اب یہاں پر ہم چند ایک مثالیں بیان کر رہے ہیں حق شفعے کی اور جن میں سب سے پہلا یہ ہے کہ جو چیزیں غیر منقول ہیں اور قابل تقسیم ہیں یعنی ان کو ایک جگہ سے دوسری جگہ منتقل نہیں کیا جا سکتا لیکن بانٹا جا سکتا ہے جیسے کہ زمین مکان اور اسی طرح سے دوسری چیزیں ان کو جو ہے وہ زمین کو بانٹا جا سکتا ہے اسی طریقے سے جو ہے وہ مکان کو بھی بانٹا جا سکتا ہے آپس میں باغ وغیرہ ان چیزوں کو بانٹا جا سکتا ہے ایسی چیزوں میں اگر ایک شریک اپنے حق کو بیچ دیتا ہے اپنے حصے کو بیچ دیتا ہے تو دوسرا شریک جو ہے وہ گراہک کو پیسے دے کر قیمت دے کر اور اس سے دوسرے حصے کو لے سکتا ہے اور اپنی ملکیت میں لا سکتا ہے لیکن ایسی چیزیں کہ جو ٹھیک ہے منتقل تو نہیں ہو سکتی ہیں جیسے باغ کھیت مکان یہ ایک جگہ سے دوسری جگہ نہیں لے جائی جا سکتی ان کو بانٹا بھی جا سکتا ہے آپس میں دیکھیے پہلی جو ہم بیان کر رہے تھے پہلی جو ہم نے بیان کی ہے جس میں حق حاصل ہے ادھیکار حاصل ہے ایک شریک کو کہ وہ دوسرے شریک سے پیسے لے لے دوسرے شریک کے حصے کو لے سکتا ہے اپنے قبضے میں اس طریقے سے کہ جس کو اس نے بیچا ہے اس گراہک کو اس کی قیمت ادا کر دے उसमें शर्त क्या थी, एक तो एक जगह से दूसरी जगह मुंतकिल ना किया जा सकता हो, दूसरे कि वो काबिल तकसीम हो यानी उनको बांटा जा सकता हो। लेकिन यहाँ जो दूसरी हालत हम बयान कर रहे हैं उसमें एक चीज़ ज़्यादा है, वो ये कि ये चीज़ें जो है वो गैर मनकूल भी हैं, यानी एक जगह से दूसरी जगह ले जाया भी नहीं जा सकता है, दूसरे के काबिल तकसीम भी बांटा भी जा सकता है। लेकिन यहाँ पर कैफियत बदली हुई है और वो ये कि उनको बांटा जा भी सकता है और बांट भी दिया गया है। मिसाल के तौर पर एक बाग में दो हिस्से हैं, एक जैद का और एक खालिद का, दोनों ने अपने अपने हिस्से को बांट लिया है, दोनों ने मिलकर उसको ख़रीदा था या उनको विरासत में मिला था, और कुछ दिनों तक जो है वो कुछ सालों तक उसको आपस में उसके फल वगैरह से फ़ायदा उठाते रहे, बेचते रहे, पैसा कमाते रहे। लेकिन कुछ सालों के बाद दोनों ने अलग अलग कर लिया, जैद ने अपना हिस्सा अलग कर लिया, खालिद ने अपना हिस्सा अलग कर लिया, दोनों के हिस्से मुअय्यन हो गए कि ये जैद का है और ये खालिद का है। ऐसी सूरत में क्या है, चाहे बाग हो, चाहे ज़मीन हो, चाहे घर हो, ऐसी सूरत में अगर दोनों अपने अपने हिस्से को बांट चुके हैं और मुअय्यन कर चुके हैं, चाहे दोनों ने अपने हिस्सों के दरमियान कोई दीवार ना बनवाई हो, कोई निशानी ना लगाई हो, लेकिन बांट चुके हैं कि ये इतना इधर का हिस्सा मेरा है और इतना हिस्सा तुम्हारा है, अगर बांट चुके हैं तो फिर ऐसी सूरत में जो है वो हक़ शुफ़ा का वजूद नहीं है। यानी अगर एक अपनी मिल्कियत को किसी को बेच देता है तो दूसरे को ये हक हासिल नहीं है कि वो ज़बरदस्ती ग्राहक को पैसा देकर और उस ग्राहक से दूसरे हिस्से को वापस लेकर अपने कब्ज़े में ले ले, ये हक हासिल नहीं है। क्यों? इसलिए कि अब ये दोनों ज़ाहिरन शरीक नहीं रहे हैं, चूँकि दोनों ने अपने अपने हिस्से को बांट लिया है। तीसरी सूरत यह है कि ऐसी चीज़ें हैं जिनमें दो लोग शरीक हैं कि जो गैर मनकूलात हैं, यानी उनको इधर से उधर नहीं किया जा सकता, लेकिन उसी के साथ साथ जो है वो उनको बांटा भी नहीं जा सकता है, गैर काबिल तकसीम है, यानी उनको टुकड़े टुकड़े नहीं किया जा सकता है, नहीं बांटा जा सकता है। जैसे हमने पहले भी कहा था, मिसाल के तौर पर जो गलियां आखिर में जाकर बंद हो जाती हैं तो उनमें जो आखिर में घर होते हैं वो आमने सामने थोड़ी थोड़ी जगह छोड़ देते हैं ताकि आने जाने का रास्ता रहे, निकाल रहे, या कभी कभी जो है वो दहलीज मिली हुई होती हैं दो मकानों की, या दीवारें मिली हुई होती हैं, तो अगर उनको नहीं बांटा जा सकता है तो ऐसी सूरत में अगर कोई एक शख्स अपने हिस्से को दूसरे शख्स को बेच देता है तो इस सूरत में जो है वो दूसरा शरीक जो है जिसने अपना हिस्सा नहीं बेचा है उसको ये हक हासिल है, उसको अधिकार है कि वो ग्राहक को पैसे देकर उससे दूसरे हिस्से को भी अपने कब्ज़े में ले ले, यह अधिकार है या नहीं है। इसके सिलसिले में फुकहा फरमाते हैं कि यहाँ पर उसका हक साबित नहीं है बल्कि महल इश्काल है, और अगर वो चाहता है कि दूसरे शरीक के हिस्से को भी अपने कब्ज़े में ले ले तो उसको कीमत के साथ साथ उस ग्राहक को राज़ी भी करना पड़ेगा, यानी ग्राहक को राज़ी करे, चाहे खुशामद करे या जो भी करे, उसको राज़ी करके उसको पैसे दे और उसको राज़ी कर ले, तो ये दूसरा हिस्सा उसका हो सकता है। चौथी सूरत ये है, ये हमने तीन सूरतें आपके सामने बयान की, चौथी सूरत ये है कि जो चीज़ें जिसमें दो लोग शरीक हैं वो ऐसी चीज़ें हैं या ऐसा सामान है या ऐसी मिल्कियत है जिसको एक जगह से दूसरी जगह उठाकर ले जाया जा सकता है, नकल किया जा सकता है, इधर से उधर ले जाया जा सकता है। मिसाल के तौर पर गाड़ी है या कोई जानवर है या लिबास है या घर के सामान, फ्रिज कूलर बुखार फ्रिज कूलर वगैरह या और दूसरी चीज़ें, तो इन चीज़ों के बारे में भी फुकहा फरमाते हैं, मुज्तहिदीन फरमाते हैं कि दूसरे शरीक का अगर एक शरीक अपने हक को बेच देता है, मिसाल के तौर पर एक गाड़ी दो लोगों ने मिलकर ख़रीदी, तो चूंकि इसको हम लोग नकल किया जा सकता है, इधर से उधर ले जाया जा सकता है, या इसी तरीके से और कोई सामान जिसको इधर से उधर ले जाया जा सकता है, मुंतकिल किया जा सकता है, अगर दो लोग मिलकर ख़रीदते हैं और फिर बाद में एक शरीक अपने हिस्से को बेच देता है तो ऐसे सूरत में जो है चूँकि ये हम लोग नकल वाले हैं, फुकहा फरमाते हैं कि दूसरे शरीक को ये हक हासिल है या नहीं, इसमें जो है वो इश्काल है। فقہ فرماتے ہیں کہ اس کا حق ثابت نہیں ہے، لہذا ایسی صورت میں بھی احتیاط یہ ہے کہ دوسرا شریک اس گراہک کو راضی کرے، اور راضی کرنے کے بعد جو ہے وہ اس کی قیمت ادا کرے، تب جا کر یہ اس کو اپنی ملکیت میں لے سکتا ہے۔ پھر ایک بار یہاں پر عرض کر دوں، حق نہیں ہے یا حق ثابت نہیں ہے، اشکال ہے، اس کا مطلب یہ ہے کہ اگر گراہک راضی نہ ہو، گراہک اس کی بات سے موافق نہ ہو، تو یہ اس حصے کو اپنے قبضے میں نہیں لے سکتا، بلکہ گراہک کو راضی کرنا ضروری ہے۔ حق ثابت نہ ہونے کا مطلب یہ ہے، یا اصلاً ادھیکار نہ ہونے کا مطلب یہاں پر یہ ہے۔ دوستو، یہ شفعی کی بحث تھی جو ہم نے آپ کے سامنے بیان کی۔ اب اس کے بعد ہم اجارے کے سلسلے میں مختصر سی گفتگو کریں گے، اور پھر پروگرام تمام ہو جائے گا۔ اس کے بعد اگلے پروگرام میں پھر مفصل گفتگو کرائے کے سلسلے میں ہوگی۔ اجارہ، جسے ہم اپنی زبان میں کرایہ کہتے ہیں، اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے، جیسا کہ آپ سبھی حضرات جانتے ہیں، کہ کوئی انسان اپنی ملکیت کو یا اپنی ملکیت کے منافع کو دوسرے انسان کے اختیار میں دے دے۔ مثال کے طور پر ایک گھر کا فائدہ یہ ہے کہ اس میں انسان رہتا ہے، تو انسان جو ہے وہ اپنے بجائے گھر کو کسی کے اختیار میں دے دے کہ وہ وہاں پر آ کر رہے، یا اپنی جنگل کی زمین کو کسی کے اختیار میں دے دے کہ وہ اس میں کھیتی باڑی کرے، اور اس سے جو فائدہ ہو اس کو استعمال کرے، اس سے فائدہ اٹھائے، اور اس کے بدلے میں ماہانہ یا سالانہ اس ملکیت کے بدلے میں مالک کرایہ دار سے کچھ قیمت لے، اس کو کرایہ کہتے ہیں۔ اب کرائے کے لیے دیکھیں، شرعی اعتبار سے، چونکہ شریعت کے قوانین کا اور شریعت کے احکام کا انسان کی لمحے لمحے کی زندگی میں دخل ہے، لہذا شریعت جو ہے وہ تمام خرید اور فروخت کے لیے بھی یہی کہتی ہے، باقاعدہ صیغے معین ہیں، بیع تو اشتری تو، یعنی جب انسان خریدے تو بیچنے والا کہے بیع تو، یعنی میں نے بیچ دیا، خریدنے والا کہے کہ اشتری تو، میں نے خرید لیا۔ یہ عربی زبان کے ہیں، ہم اپنی اردو یا ہندی جو بھی جس کی زبان ہے، سب اپنی اپنی زبان میں اپنے الفاظ استعمال کر سکتے ہیں۔ تو یہاں پر فقہا فرماتے ہیں کہ اگر مالک جو اپنی چیز کو کرائے پر دے رہا ہے، وہ کرایہ دار سے کہے کہ میں نے یہ چیز تم کو کرائے پر دے دی، اور اسی طریقے سے کرائے پر لینے والا یہ کہے کہ میں نے اس کو کرائے پر لے لیا، تو بس یہی کافی ہے، وہ چیز کرائے پر دے دی گئی۔ یہ فقہا فرماتے ہیں کہ یہ کہنے کی بھی ضرورت نہیں ہے، اگر مالک اپنی چیز کو کرایہ دار کے حوالے کر دے اس نیت سے کہ اس کو کرائے پر دے رہا ہے، اور کرایہ دار بھی اس نیت سے اپنے قبضے میں اس چیز کو لے لے، تب بھی جو ہے وہ کرایہ صحیح ہے، کرائے پر دینا بھی، یعنی یہ ملکیت اور زمین یا جو بھی چیز ہے وہ اس کا فائدہ اس سے متعلق ہو جائے گا کرایہ دار سے، اور اس کے بدلے میں جو پیسہ ہے وہ متعلق ہو جائے گا مالک سے۔ مثال کے طور پر جو ہے وہ مالک جو ہے وہ اپنے گھر کی چابی دے دے، تو یہی کافی ہے اس بات کے لیے کہ اس نے اپنے گھر کو کرائے پر دے دیا ہے اور کرایہ دار اس کو لے لے، لیکن نیت ضروری ہے کہ ہم کرائے کی نیت سے لے رہے ہیں اور دے رہے ہیں۔ اب یہاں پر جو ہے وہ کچھ شرائط ہیں کرائے کے، جس چیز کو کرائے پر دیا جا رہا ہے اس کی کچھ شرائط ہیں، جن کو میں جلدی جلدی بیان کر دیتا ہوں۔ سب سے پہلی شرط یہ ہے کہ جو چیز کرائے پر دی جا رہی ہے وہ معین ہو۔ مثال کے طور پر مالک یہ نہیں کہہ سکتا کہ میرے پانچ گھر ہیں، پانچ میں سے ایک گھر میں نے آپ کو کرائے پر دے دیا، نہیں، بلکہ اس کو معین کر کے بتانا چاہیے کہ میں نے فلاں گھر آپ کو کرائے پر دے دیا ہے، یا میرے اتنی دکانیں ہیں، میں نے ایک دکان آپ کو کرائے پر دے دی ہے، یہ نہیں، چونکہ اس میں خود کرایہ دار جو ہے وہ شک میں پڑ جائے گا کون سی دکان ہے، پھر بعد میں وہ ایک دکان کو جا کر لے لے کرایہ دار، اور پھر مالک آنے کے بعد کہے کہ نہیں میں نے یہ والی دکان نہیں دوسری والی دکان دی تھی۔ لہذا شریعت کہہ رہی کہ پہلے ہی، سب سے پہلی شرط یہ ہے کہ معین کر دو کہ کون سی چیز کرائے پر دی جا رہی ہے۔ سب سے پہلی شرط یہ ہے کہ کرائے کی چیز معین ہونی چاہیے، اگر معین نہیں ہے تو کرایہ صحیح نہیں ہے۔ دوسری چیز یہ ہے کہ دوسری شرط یہ ہے کہ جو انسان کرائے پر کسی چیز کو لے رہا ہے وہ اس چیز کو دیکھ لے، ये नहीं कि फ़ोन उठाया, फ़ोन पर बात हो गई कि भाई हमें एक दुकान या एक मकान किराए पर चाहिए, मकान मालिक ने कहा कि ठीक है हमने आपको अपना मकान किराए पर दे दिया और बस यहीं पर बात तमाम हो जाए। नहीं, बल्कि बात तय होने से पहले, करारदाद से पहले, रजिस्ट्री से पहले मुस्ताजिर ये किराएदार जो है वो जाकर उस चीज़ को देख ले और उसकी क्या क्या खसूसियात हैं उनको भी देख ले। तीसरी और आखिरी शर्त यह है कि जो चीज़ किराए पर दी जा रही है वो ऐसी हो कि इस्तेमाल करने से कम ना होती हो, यानी खुद ख़त्म ना हो जाती हो। अगर कोई ऐसी चीज़ है जो इस्तेमाल करने से ख़त्म हो जाती है उसको किराए पर नहीं दिया जा सकता है। मिसाल के तौर पर ऐसी चीज़ होनी चाहिए, ज़मीन, खेत और घर, दुकानें, ये चीज़ें, इनको चाहे जितना इस्तेमाल करें ये अपनी जगह पर बाकी रहती हैं, कम नहीं होती हैं। लेकिन कोई खाने पीने वाली चीज़, मिसाल के तौर पर कोई इंसान जो है वो 10 किलो सेब किसी को किराए पर दे दे कि आप जो है रोज़ाना इसका किराया हमको देते रहना, या इसी तरीके से रोटियां या कोई और खाने की चीज़, चूँकि वो खाने से कम हो जाती है और आखिर में नतीजतन ख़त्म भी हो जाती है, लिहाजा खाने पीने वाली चीज़ें, बल्कि तमाम ऐसी चीज़ें जो इस्तेमाल के साथ साथ कम होती रहती हैं और ख़त्म हो जाती हैं उनको किराए पर नहीं दिया जाता। दोस्तों, ये किराए पर किसी चीज़ के देने की 3 शर्तें थी जिनको हमने आपके सामने बयान किया। प्रोग्राम यहीं पर तमाम होता है, इंशाल्लाह फिर मिलेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।